बिहानै हाम्रो रवि जी दुईजना काठमाडौँबाट, द्याट्स गुड। हुन्छ, जयमसी फेरि पनि हामी परमेश्वरको वचनबाट हेर्नेछौँ। तपाईँलाई मैले अस्ति फाइभ सोलाज भनेर वनली अनि त्यो ल्याटिन शब्द भनेर भनेको थिएँ, अनि त एक दुईवटा कुराहरू आज तपाईँलाई म बाँड्न चाहन्छु। मैले अध्ययन गर्दै गर्दाखेरि के भयो यहाँ, समथिङ नट वर्किङ हियर। ओके हियर एकैछिन है त, इज गन वर्क, सियर हुन्छ भयो, देखिन्छ
हजुर
देखिन्छ
हाम्रो रवि दाईकोमा जयमसी,
ए जयमसी है, ए सौरभ बाबु, सौरभ बाबु
जयमसी जयमसी
जयमसी सौरभ बाबु
कन्टिन्यू गर्नु।
एनिवे ओके, हामी वचन सुन्न लागिरहेछौँ है। तपाईँलाई म एक दुईवटा कुरा आज सम्झना आयो, यो म जुन चाहिँ वचन तयार गर्दै थिएँ अनि एउटा आँकडा अलिकति डिस्टर्बिङ, तर धेरै किसिमको सर्वे अमेरिकामा गर्दो रहेछ, एउटा बर्ना रिसर्च ग्रुपले गर्ने सर्वे रहेछ, अनि यो चाहिँ अमेरिकाको राष्ट्रव्यापी सर्वे गर्दाखेरि 4% क्रिस्चियनहरूको मात्रै बाइबलीय दृष्टिकोण अलिकति ठिक, कुरो बुझ्नुहुन्छ, 4% मात्रै भनेर त्यो सर्वेमा रहेछ। अर्को एउटा त्यो रिसर्चको कुरा हेरेको थिएँ मैले, 70% त्यसमा चाहिँ अलिकति राम्रो, 70%को चाहिँ बिब्लिकल वर्ल्ड भ्यू चाहिँ करेक्ट छैन, भनाइको मतलब चाहिँ परमेश्वरको वचनलाई बुझ्ने, सुसमाचार के हो भनेर बुझ्ने कुराहरूमा चाहिँ समस्या छ भन्ने कुरा चाहिँ यहाँ देखिन्छ। तपाईँलाई एक दुईवटा कुरा यो यसको बारेमा बताउन चाहन्छु, बाइबलीय दृष्टिकोण भन्दाखेरि चाहिँ के हो त्यसको बारेमा, अनि किनभने हामी वास्तवमा हामीलाई भाइ अर्पणले धेरै बाइबलको बेसिक ट्रुथहरू सिकाउनु भएको थियो, अनि वास्तवमा कति महत्त्वपूर्ण छ कि बाइबलको सबै सिद्धान्तहरूलाई राम्रोसँग बुझ्ने, होइन, विशेष गरी परमेश्वरको बारेमा। सबभन्दा ठुलो मिस्टेक भनौँ अथवा कमजोरी भनौँ, हामीलाई परमेश्वरको बारेमा सही खालको ज्ञान नहुनु। एक किसिमको मान्छेहरूले परमेश्वर चाहिँ एकदमै न्याय गर्ने, एकदमै कडा, एकदमै त्यस्तो विचार गर्छ, अर्को किसिमले परमेश्वर एकदम प्रेम गर्ने मात्रै, अर्को किसिमले परमेश्वर चाहिँ धेरै जस्तो हामीले जे गरे पनि थाहा नपाउने जस्तो किसिमको, त्यस्तो खालको जीवन हामी जिउँछौँ। अनि वास्तवमा यो धर्म भन्दाखेरि सबै धर्ममा चाहिँ दुईवटा कुरा हुन्छ अरे, एउटा चाहिँ विश्वास, अर्को चाहिँ बिहेभियर, होइन, तर धेरै जस्तो मान्छेहरूको चाहिँ के हुन्छ भने विश्वास के छ त्यसको बिहेभियर भन्ने र गर्नेमा फरक छ, होइन, त्यो तपाईँले अलिकति बुझ्नुभयो होला। त्यो यहाँनिर बाइबलीय दृष्टिकोण के हो, विश्वासले वास्तवमा हामीले जे विश्वास गर्छौँ हाम्रो जिउने कुरामा, हाम्रो बानी बेहोरामा चाहिँ ठ्याक्कै त्यस्तै हुनुपर्ने। अब तपाईँलाई सरस्वती एक दुईवटा कुरा यसको बारेमा आज भन्न चाहन्छु, त्यसपछि हामी छोटकरीमा यो फाइभ सोलाजको बारेमा हेर्न चाहन्छौँ। सोला भनेको चाहिँ ओन्ली भन्ने, त्यो मात्र, त्यसको बदलामा अर्को कुरा छैन। बाइबलीय दृष्टिकोण परमेश्वरको अचूक वचनमा आधारित छ। बाइबलीय दृष्टिकोण भन्ने बित्तिकै परमेश्वरको इन्फेलेबल वर्ड अफ गड भन्छ, त्यो आधारमा हाम्रो विचार, हाम्रो सोच, हाम्रो पर्सेप्सन भन्छ, दृष्टिकोण बनेको हुनुपर्छ। जब तपाईँ बाइबल पूर्णतया सत्य हो भनी विश्वास गर्नुहुन्छ तपाईँ, तर तपाईँले भन्नुहुने र गर्ने हरेक कुराको जग बाइबलको सत्यतामा बसाल्नुहुन्छ, यो एकदम महत्त्वपूर्ण छ। यसले के देखाउँछ भने नि, हुन त अब हामी जुन समयमा जिरहेछौँ, अघि मैले तपाईँलाई एउटा कुरा भन्दै थिएँ नि, यो 4%, एउटा सर्वेमा चाहिँ के रहेछ भने 70% मान्छेहरूको चाहिँ टोटल्ली गलत थियो बाइबलीय दृष्टिकोण, उनीहरूले मुक्ति कसरी पाउँछ, परमेश्वर कस्तो हुनुहुन्छ, यसुको आगमनको बारेमा मानिसको उद्धारको क्षमाको बारेमा हरेक कुरामा समस्या थियो। अनि त्यसपछि त्यो पास्टरहरूलाई कुरा गर्दाखेरि एउटा अर्को अचम्मको कुरा मैले के इन्टरनेटमा धेरै कुरा पढ्न पाइन्छ, त्यो सर्वे नै सबै त्यही भन्ने त हुँदैन, भए पनि एउटा अलिकति हामीले बिउजुनुपर्ने कुरा चाहिँ त्यहाँ देखिन्छ। त्यो एउटा चाहिँ के रहेछ भने आजकलकै कुरा यो पास्टरहरूको बिचमा सर्वे गर्दाखेरि त्यो 70%को चाहिँ दृष्टिकोण, बाइबलीय दृष्टिकोण, बाइबललाई बुझ्ने चाहिँ गलत थियो, उनीहरूले पुरा बुझेको थिएन पास्टरहरूको। अनि तिनीहरूमा अब तपाईँलाई म भन्छु, बाइबलमा जुन कुरा छ अहिलेको अहिलेको नियम संस्कृति अहिलेको जुन खालको वातावरण छ विशेष गरी अमेरिकामा, अब कति ठाउँहरूमा चाहिँ यो पास्टरहरूलाई धेरै समस्या हुन्छ बाइबलमा जे छ त्यही प्रचार गर्नलाई। अनि उनीहरूलाई यो पास्टरहरूलाई सोध्या रहेछ, तपाईँहरू कति कतिजनाले चाहिँ यो जस्तो छ त्यस्तै प्रचार गर्न सक्नुहुन्छ भन्दाखेरि खालि 2% चाहिँ परमेश्वरको वचनमा जे भनेको छ त्यो प्रचार गर्छु भनेछ, होइन? त्यसैले यो हो त्यो कुरा सोद्धाखेरि तपाईँहरू मलाई अलिकति आश्चर्य लाग्छ, लाग्नेछ 2%ले मात्रै परमेश्वरको वचन प्रचार गर्न तयार छ अमेरिकामा, होइन? भन्न चाहिँ यहाँ कमसे कम 50% चाहिँ हामीहरू चाहिँ परमेश्वरमा विश्वास गर्छु भन्छ, तर त्यो दृष्टिकोण चाहिँ पुरै बद्लेछ। अनि त्यसलाई सही बनाउनु कसरी सकिन्छ, यो प्रश्नको आधारमा हामीले तपाईँलाई खालि मैले के भन्न खोजिरहेको भनेदेखि परमेश्वरको क्रिस्चियन वर्ल्ड भ्यू चाहिँ के हो, मैले तपाईँलाई अलिकति यसको बारेमा यहाँनिर भने, बाइबलीय दृष्टिकोण क्रिस्चियन वर्ल्ड भ्यू चाहिँ परमेश्वरको वचनमा जे छ त्यही आधारमा हाम्रो हामीले बनाएको हाम्रो विचार हुन्छ, सोच हुन्छ, त्योभन्दा दाहिने बायाँ हामी जाँदैनौँ। वास्तवमा हामी सबैको त्यही हुनुपर्ने। त्यसमा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ मैले त्यो किताबहरूमा पढ्दाखेरि एउटा कुरा के पढेको थिएँ भने, हाम्रो नानीहरूलाई सानैदेखि घरमा हामीले यो यो कुरा राम्रोसँग सिकाउनु पर्छ, उनीहरूको विचारमा परमेश्वरको वचनको बारेमा पुरै ज्ञान आउनुपर्छ, परमेश्वरको वचनप्रति एकदमै आदर इज्जत आउनुपर्छ। अनि वास्तवमा परमेश्वरको बारेमा हाम्रो कन्सेप्ट, हाम्रो बुझाइ जुन छ किन महत्त्वपूर्ण छ भने, मानिसहरूले सबभन्दा ठुलो पाप गरेको कुरा रोमी 1 अध्यायमा हेऱ्यो भनेदेखि 19-20 परमेश्वरलाई जुन आदर दिनुपर्ने हो ती मानिसहरूले दिएनन्, त्यो सबभन्दा ठुलो पाप थियो, किनभने परमेश्वरको बारेमा उनीहरूको सोच विचारै बिग्रियो नि, होइन? त्यस कारण त्यो त्यो गर्दै गर्दा तपाईँलाई मैले के भन्दैछु भनेदेखि, हाम्रो बाइबलीय दृष्टिकोण ठिक छ भनेदेखि चाहिँ यो यो प्रश्नहरू यहाँ तपाईँलाई मैले सोध्छु, यसको उत्तर चाहिँ बाट थाहा हुन्छ हाम्रो बाइबलीय दृष्टिकोण ठिक छ कि छैन। पहिलो प्रश्न के छ, मैले अङ्ग्रेजीबाट ट्रान्सलेट गरे हुनाले अलिकति नेपाली तरिकाको छैन, के पूर्ण नैतिक सत्य अस्तित्वमा छ भनेको चाहिँ इज देयर एब्सोल्युट ट्रुथ भन्छ नि, आजकलको चाहिँ रिलेटिभ भन्छ, रिलेभेन्ट के भन्छ, धेरै शब्दहरू छ, प्लुरलिजम भन्ने अर्को शब्द छ, तपाईँलाई यो सबै कुरा भन्न चाहन्न, तर सत्य चाहिँ पक्का सत्य छ कि छैन, अहिलेको मान्छेहरूले छैन भन्न थाल्छ, किनभने त्यसको दृष्टिकोण अब त्यो कसरी आउँछ हामीले आज त हेर्दैनौँ। अर्को प्रश्न के छ, के बाइबलले पूर्ण सत्यलाई परिभाषित गरेको छ, अथवा अर्को शब्दमा भन्नुपर्दा बाइबलमा चाहिँ डिटर के पुरै सत्यताको बारेमा भनेको छ त, बाइबलले भनेको कुरा सबै सत्य हो भन्न खोजेको कुरा थियो, त्यसको उत्तर चाहिँ के हुन्छ, यो दुइटैको उत्तर यस हुनुपर्ने यदि हाम्रो बाइबलीय दृष्टिकोण ठिक छ भने। तेस्रो प्रश्न, येशु ख्रिस्टले पापरहित जीवन बिताउनु भयो, यसमा यस हो कि न हो, हामीले बाइबलमा हेर्छौँ येशु पापरहित हुनुहुन्थ्यो, हामीले सुसमाचारमा उहाँको जन्मदेखि नै हेर्छौँ, अनि पावलले विशेष गरी 2 कोरिन्थी 5:21 भन्छन् पापै नजान्नेले हाम्रो लागि धार्मिकता बन्नुको निम्ति, परमेश्वरको धार्मिकता बन्नुको निम्ति हाम्रो लागि पाप बन्नुभयो, उहाँ त पापै नजाने, किनभने उहाँको जन्म नै अचम्म प्रकारले भएको थियो। त्यस कारणले यहाँनिर के हुन्छ, येशु प्रभु पापरहित हुनु, तर धेरै मान्छेहरूलाई यसको बारेमा थाहा छैन। अर्को, के परमेश्वर सब ब्रह्माण्डको सर्वशक्तिमान र सर्वज्ञानी सृष्टिकर्ता हुनुहुन्छ, र के उहाँले आज पनि शासन गर्नुहुन्छ, उहाँको शासन आज छैन। वास्तवमा यो क्रिस्चियनहरूको लागि कति महत्त्वपूर्ण, किन तपाईँ र मेरो जीवन जुन प्रकारले हामी दिनदिनै जिउँछौँ, हामीले कसरी जिउँछौँ भने मानिलिउँ प्रार्थना गर्छौँ, भरोसा पनि गरेको छ, तर धेरै कुरा हामीले भने जस्तो देखिरहेको छैन, भइरहेको छैन। कहिलेकाहीँ हामीलाई शङ्का लाग्न सक्छ, तर तपाईँ हामीले के बुझ्नुपर्छ भने नि, तपाईँ वास्तवमा बाइबलमा यति प्रशस्त त्यसको बारेमा शिक्षा छ, तपाईँ र मेरो जीवनमा परमेश्वर अस्तिको हप्ता कि कहिले मैले सिकाएको थिएँ, सबर्निटी, सम्प्रभुता, सर्वभौम सत्ता सम्पन्न परमेश्वर, उहाँ नै सर्वे सर्वा शासन। त्यस कारण तपाईँ र मलाई कुनै पनि कुरा आउने नआउने चाहिँ उहाँले चाहेको कुरा हुन्छ क्या। त्यही कारणले विशेष गरी अझ तपाईँ र म जो ख्रिस्टमा भरोसा गर्छौँ, परमेश्वरको अनुमति बिना हाम्रो एउटा केस पनि झर्दैन, त्यो कुरो बाइबलमा छ नि। त्यो हाम्रो विश्वास हुनसक्छ अनि त्यो अनुभव हुनसक्छ, यो बाइबलको शिक्षा हो। तर यहाँनिर चाहिँ कतिजना मान्छेहरूलाई यो अनुभव छैन, त्यही कारणले यो प्रश्न यहाँ राखियो, होइन बाइबलीय वर्ल्ड भ्यू छ कि छैन भनेर हेर्ने कुरामा। अर्को कुरा के, मुक्ति परमेश्वरबाट प्राप्त वरदान हो जुन चाहिँ कमाउन सकिँदैन। भन्न खोजेको चाहिँ उद्धार, स्याल्वेसन परमेश्वरबाट सिधै उपहारको रूपमा पाउने कुरा हो, र त्यो चाहिँ मान्छेले काम गरेर कमाउन सक्दैन, केवल विश्वासले पाउने। त्यो कुरा सही हो कि होइन, त्यसलाई हामीले बुझेका छौँ कि छैन। हुन त हामीले जहिले पनि वचनमा यो कुरालाई मेन्सन गरिराखेका हुन्छौँ, अनि हामीले यो कुरो बुझ्नु जरुरी छ कि मुक्ति चाहिँ परमेश्वरले सित्तै दिनुहुन्छ, त्यो वरदानको रूपमा हामीले कमाउन सक्दैनौँ, हामीले अलिकति पनि केही गर्न सक्दैनौँ। अब त्यो कुरो पनि यस हुनु पऱ्यो बाइबलीय दृष्टिकोणमा। अर्को चाहिँ सैतान चाहिँ साँच्चै हो कि होइन, उसले सैतानको बारेमा पनि कति कुराहरू छन् जुन चाहिँ हामीले नबुझ्दाखेरि हामी कन्फ्युज हुन्छौँ, तर बाइबलमा धेरै कुराहरू सैतानको बारेमा पनि छ। अर्को कुरो चाहिँ कि कुनै मसीही भनेको चाहिँ क्रिस्चियन को ख्रिस्टमा भएको आफ्नो विश्वास अरू मानिसहरूलाई बाँड्ने जिम्मेवारी छ कि छैन, यो एकदमै महत्त्वपूर्ण प्रश्न हामी हरेकको लागि। हरेक विश्वासीहरूको जिम्मा ख्रिस्टको सुसमाचार अरू मानिसहरूलाई बाँड्ने, होइन आफ्नो विश्वास भनेको चाहिँ परमेश्वरको सुसमाचारको विश्वास, होइन विश्वास भनेको चाहिँ ख्रिस्टको शिक्षा नै हो। अरूलाई बाँड्ने हामीलाई जिम्मा दिनुभएको छ कि छैन, यो प्रश्न पनि किन महत्त्वपूर्ण छ भने तपाईँ र मैले विचार गर्नुपर्छ, सायद आजसम्म गरेका थिएन होला, आजदेखि प्रार्थना गर्नुपर्छ। चाहे जोसुकै होस्, तपाईँले बाइबल कलेज पढ्नुहोस् नपढ्नुहोस्, तपाईँ जस्तो सुकै उमेरको हुनुहोस्, हरेक व्यक्ति यो हृदयमा प्रभुको सुसमाचार उहाँलाई नचिन्नेहरूको बिचमा बाँड्नलाई हामीले सोच्नुपर्छ, योजना बनाउनुपर्छ, प्रयास गर्नुपर्छ, प्रभुकै अगाडि प्रार्थना गर्नुपर्छ। अनि यो प्रश्न चाहिँ के सबैको जिम्मेवारी छ कि छैन, कतिजना मान्छेहरूले छैन भन्ला, तर धेरै जस्तो मान्छेले के छ भने छ भन्ला, तर उनीहरूको जीवनद्वारा कहिले पनि छ भन्ने प्रमाणित गर्दैन, किनभने उनीहरूले कहिले पनि कति पनि प्रयास गरेका छैन। होइन भनिन्छ नि अलिक कडा प्रकारले भन्दाखेरि प्रोफेसिङ क्रिस्चियन प्र्याक्टिसिङ एथिस्ट भन्छ क्या, त्यो खालको शब्द। तर आज तपाईँ र मेरो लागि यो वचनद्वारा अलिकति उत्साहित हुनु पर्यो। अर्को चाहिँ के, बाइबलका सबै शिक्षाहरू सत्य छन्? धेरै शिक्षाहरू छन् बाइबलमा। अब एउटा कुरा के छ भने नि, इन्फर्मेसन इज नट जस्ट फर द नलेज बट फर एक्सन भन्छ नि। अब सत्य छन् भने तपाईँ र मेरो जीवनमा लागु हुनु पर्यो। अर्को कुरा यसकै सन्दर्भमा यो कलसी 2:8 तपाईँलाई पढ्न चाहन्छु, होसियार हो कि कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शन शास्त्रद्वारा सिकार नबनाओस् जुन चाहिँ ख्रिस्ट अनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत शिक्षाहरूमा आधारित छन्। यहाँ भन्न खोजेको कुरा चाहिँ के हो, हामी होसियार हुनु पर्यो र जागा रहनु पर्यो। धेरैचोटि हामीलाई यहाँ भने चाहिँ छलपूर्ण दर्शन शास्त्र, अनि बाइबलमा वास्तवमा एफिसी 4:11 वरदानहरूको बारेमा, मिनिस्ट्रियल सेवकाइय वरदानको बारेमा छ, 5 वरदान। उनीहरू त्यो वरदान पाउनेहरूको काम चाहिँ विश्वासीहरूलाई सुसज्जित बनाउने, सक्षम बनाउने, परिपक्व बनाउने, अनि त्योभन्दा तल के छ भने विश्वासीहरू परिपक्व नहुँदाखेरि चाहिँ उनीहरू छालले यता र उता हुत्याएका जस्ता कुनै कुरामा स्थिर नभएका हुन्छन्। त्यसकारण यहाँ के छ, ख्रिस्टको शिक्षामा होइन छलपूर्ण दर्शन शास्त्रद्वारा, त्यसकारण संसारले हामीलाई धेरै किसिमले परमेश्वरको वचनबाट, उहाँको शिक्षाबाट, उहाँको परिपक्वताबाट दाहिने बायाँ लगाउन सक्छ। हामीले परमेश्वरको वचन पढ्नुपर्छ भन्ने कुरा त्यहाँ बुझिन्छ। तपाईँलाई यो मार्टिन लोय जोन्सको बारेमा अलिकति भन्नु मन लाग्यो। मार्टिन लोय जोन्स चाहिँ वेस्ट मिनिस्टर च्यापलको चाहिँ त्यहाँ चाहिँ उनी पास्टर थिए। उनको जन्म चाहिँ 1899 1981, अनि 80 वर्ष त्यस्तै उमेरमा चाहिँ उहाँ 81 वर्ष त्यस्तोमा बित्नु भएछ। इन्ट्रेस्टिङ, मार्टिन लोय जोन्सले धेरै किताबहरू लेखेका छन्, एकदमै एकदमै प्यासनेट प्रचारक, प्यासनेट। अनि अस्ति तपाईँलाई मैले भनेको थिएँ उनले चाहिँ प्रचार गर्दाखेरि रोमीको पुस्तकबाट 12 वर्ष लाएर प्रचार गरे अरे। उसको धेरैवटा कमेन्ट्रीहरू छन्, मैले कलसीको, रोमीको कतिवटा कमेन्ट्री पढेको छु। एमेजिङ एमेजिङ कसरी उसले परमेश्वरको प्रकाश पाएको। अनि उसले एकदमै कडा प्रचार गर्दाखेरि अलिकति केही मान्छेहरूलाई चाहिँ चित्त मन परेन र उसलाई भनेछन् यसरी तिम्रो प्रचार चाहिँ अलिकति टोन डाउन गर नत्र भने मान्छेहरू आउनु छोड्छ भनेर, होइन। मैले अस्ति पनि तपाईँलाई यो भनेको थिएँ। अनि उसले चाहिँ के भनेछ भनेदेखि, पहिला म डक्टर थिएँ अनि म डक्टर हुँदाखेरि बिरामीहरूले आफैले चाहिँ प्रिस्क्रिप्सन लेख्ने चाहिँ कुरा थिएन, मैले लेख्नु पर्थ्यो। अनि उसले भन्दछ, अहिले म पास्टर छु, अहिले पनि मैले लेख्नुपर्छ बिरामीले, अहिले होइन। कुरो बुझ्नुहुन्छ नि। त्यस कारण यो मान्छे एमेजिङ, यो मान्छे चाहिँ अचम्मको थियो। त्यसो उसले भनेको कुरा, एकजना मान्छेले मार्टिन लोय जोन्सलाई सोधेछ, आज मण्डलीलाई सबैभन्दा माथि के को खाँचो छ, सबैभन्दा ठुलो खाँचो के को छ जस्तो लाग्छ तपाईँलाई भनेर एकजनाले प्रश्न गर्दा उसले उत्तर दिएछ, मलाई लाग्छ मण्डलीले आफ्नो सन्देशबारे, द मेसेज अफ द चर्च, होइन, आफ्नो मण्डलीले जुन शिक्षालाई विश्वास गरेको छ त्यसलाई पूर्णतया निश्चित हुन आवश्यकता छ, एकदम परमेश्वरको वचनको शिक्षामा स्योर हुन आवश्यकता छ। यो उसको उत्तर हो, होइन। अनि उसले यो पदहरू भन्छ, पहिलो कोरन्थी 2:2 पावलले कोरन्थका विश्वासीहरूले भन्छन्, किनकि तिमीहरूसँग हुँदा येशु ख्रीष्ट र उहाँलाई क्रुसमा टागेका कुरा बाहेक अरू केही नजान्ने नै मैले निश्चय गरेको थिएँ। अनि तपाईँले योभन्दा अगाडि, योभन्दा पछाडि त्यो कोरन्थको पहिलो कोरन्थी 2 हेर्नुभयो भने हामी आफ्नो विचार, आफ्नो बुद्धि, आफ्नो ज्ञानमा आएनौँ, तर हामी केवल परमेश्वरको शक्तिमा आयौँ। त्यो कुरा उसले त्यहाँ बताउँदछ, परमेश्वरको समझमा मात्र, हाम्रो बुद्धि होइन। त्यस कारणले क्रुसको सन्देश, येसुको सन्देश चाहिँ दाहिने बायाँको कुरा छैन, उसले यही कुरा त्यहाँ बताउँछ। अर्को यहाँनिर पहिलो थिस्लोनेकी 1:5, किनभने हाम्रो सुसमाचार तिमीहरूका वचनमा मात्र आएन तर शक्ति र पवित्र आत्मामा अनि सम्पूर्ण निश्चयता साथ आएको हो। तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्ता किसिमका मानिस थियौँ तिमीहरू जान्दछौ। त्यस कारण यो चाहिँ परमेश्वरको वचन चाहिँ हामीले साँच्ची नै गहिरो प्रकारले विचार गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले यहाँ बुझ्दछौँ। परमेश्वरको वचनमा हामी समर्पित हुनुपर्छ भन्ने कुरा चाहिँ हामी बुझ्दछौँ। त्यसैले परमेश्वरको सन्देशमा निश्चय हुनुपर्छ। अघि तपाईँलाई अमेरिकाको चर्चहरूको पास्टरहरूको सर्वेको कुरा गरेँ, मान्छेहरूको बाइबलीय दृष्टिकोण चाहिँ एकदमै समस्या, एकदमै रङ भइसकेका छ। त्यसले गर्दाखेरि तपाईँलाई थाहा छ अहिले मण्डलीहरूमा विकृति हामी देख्दछौँ। ख्रिस्टको प्रचार, ख्रिस्ट केन्द्रित चर्चहरूभन्दा मानिसको समाजमा सोसियल गस्पल धेरै कुरामा डिस्ट्र्याक्सन छ। त्यस कारणले यो सबै कुराले तपाईँ र मलाई एउटा कुरा के हुनुपर्छ भने, हामी परमेश्वरको वचनमा जहिले पनि आफैलाई समर्पित, परमेश्वरको वचनप्रति हामी एकदमै यसको महत्त्व, यसको भ्यालु, यसलाई मूल्य दिनुपर्छ। अनि रोमी 12:2 के लेखेको छ, यस संसारको ढाँचामा नचल। हाम्रो दृष्टिकोण बिग्रिने कारण चाहिँ मान्छेले परमेश्वरको कुरा राम्रोसँग नबुझ्दाखेरि संसारको ढाँचा भनेको चाहिँ संसारको चलन र परमेश्वरको कुरालाई क्लियर नबुझेर के हुन्छ, उनीहरूको जीवनमा संसारिक कुरा हुन्छ। हामीलाई लाग्छ यो सबै कुरा ठिक छ, मलाई यो मन पर्यो, तर जुन कुरा चाहिँ परमेश्वरको परमेश्वरले महत्त्व दिनुहुन्छ त्यो कुरा त अति असल छ नि, होइन? यदि हामीलाई त्यसको ज्ञान भयो भने त हामी परमेश्वरको इच्छा गर्नमा पनि एकदमै इच्छित हुन्छौँ नि त, होइन? अनि यहाँ लेखेछ, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहणयोग्य सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। जब परमेश्वरको वचनमा हामी समर्पित हुन्छौँ अनि हामी संसारको ढाँचा र परमेश्वरको इच्छाको भिन्नता बुझ्न सक्छौँ, जसले गर्दाखेरि हाम्रो बाइबलीय दृष्टिकोण, वास्तवमा बाइबलीय दृष्टिकोणले हाम्रो जीवन पनि कस्तो छ भन्ने कुरालाई त्यसले प्रभाव पार्दछ हुन त। अनि यहाँ त्यही कुरा हामी येशु प्रभुले भन्नुभएको हामी यहाँ देख्दछौँ। अनि यहाँ अनन्त जीवन चाहिँ परमेश्वरलाई र उहाँले पठाउनु भएको पुत्रलाई चिन्नु, एकमात्र सत्य परमेश्वरलाई चिन्नु र तपाईँले पठाउनु भएको येशु ख्रिस्टलाई चिन्नु। हामीले परमेश्वर पितालाई चिन्ने माध्यम चाहिँ के हो त भन्दाखेरि उहाँको वचन, येशु प्रभुको जीवनबारे चारवटा सुसमाचारमा हामी प्रशस्त उहाँले भनेको कुरा देख्दछौँ। अनि येशु प्रभुले नै संसारमा परमेश्वर पिता कस्तो हुनुहुन्छ भन्ने कुरालाई यथार्थ प्रकट गर्नुभएको छ। अनि उहाँद्वारा हामी परमेश्वरको बारेमा जान्दछौँ, येशु प्रभुको बारेमा जान्दछौँ, जसले गर्दा उहाँलाई हामी चिन्न सक्दछौँ। वास्तवमा क्रिस्चियन जीवनको सबभन्दा महत्त्वपूर्ण दुईटा कुरा भनेको चाहिँ येशूलाई चिन्नु र येशूलाई पछ्याउनु। अनि यो कुरो चाहिँ तपाईँ र मेरो जीवनमा केन्द्र हुनुपर्छ। सो येशूलाई चिन्ने माध्यम चाहिँ उहाँको वचन नै हो। जब वचनमा हामी गहिरो हुन्छौँ, वचनलाई प्रेम गर्छौँ, तपाईँ र म येशूको नजिक पुग्छौँ, परमेश्वरको नजिक पुग्छौँ, त्यसले हामीलाई के गर्छ, आत्मिक रूपमा अझै भरपुरी दिन्छ, हामीमा अझै रमाइलो के भन्छ आनन्दको कुराहरू आउँदछन्। अब तपाईँलाई यहाँनिर अघि मैले यो के कुरा भन्दै थिएँ, सबै किसिमका धर्ममा दुईटा कुरा हुन्छ, एउटा चाहिँ विश्वास हुन्छ, सबैको आफ्नो विश्वास हुन्छ, सायद बुद्ध धर्म होस् अर्को धर्म होस्, अनि त्यो विश्वास अनुसारको व्यवहार हुन्छ, मैले तपाईँलाई भनेको थिएँ होइन। तर हामी ख्रिस्टमा विश्वास गर्नेहरूको निम्ति चाहिँ उहाँले हामीलाई अनन्त जीवन दिनुहुन्छ, अनि यो चाहिँ धर्म नभएर सम्बन्ध हो, अनि त्यो सम्बन्ध चाहिँ पवित्र आत्माद्वारा बसालिएको हुन्छ। हामी कस्तो जीवन जिउने भने भन्ने कुरा चाहिँ परमेश्वरको वचनमा पवित्र आत्माद्वारा हामीलाई प्रष्ट पारिएको हुन्छ, त्यही कुरालाई हामी व्यवहारमा ल्याउन सक्छौँ। त्यस कारणले तपाईँलाई अलिकति म यो इतिहासको कुरा पढ्न चाहन्छु, परमेश्वरको बारेमा कुरा गर्दै गर्दाखेरि। परमेश्वरको बारेमा पहिलो इतिहास 29:10-11-12-13 तपाईँलाई म पढ्न चाहन्छु, त्यसपछि हामी आजको विषयमा फेरि जान्छौँ। अनि वास्तवमा यो पढ्दाखेरि यति भावुक बनाउँछ, तपाईँ एकदमै ध्यान दिएर यहाँ यसलाई पढ्नुहोस्। अनि यहाँ दाउदले भनिरहेछ यो, होइन? दाउदले सबै समुदायको उपस्थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे, हे हाम्रा पुर्खाहरूका परमेश्वर, परमप्रभु परमेश्वर, सनातनदेखि सनातनसम्म तपाईँको प्रशंसा होस्। हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव, ऐश्वर्य तपाईँकै हुन्, किनकि स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईँकै हुन्। हे परमप्रभु, राज्य तपाईँकै हो अनि सबैमाथि तपाईँ सर्वोच्च हुनुहुन्छ। यहाँनिर अर्को पद 12-13, धन र मान तपाईँ नै हुनुहुन्छ, तपाईँबाट नै आउँछन्। मान्छेको इज्जत होस्, होइन, सही खालको इज्जत, धन सम्पत्ति सब कुरा वास्तवमा परमेश्वरले दिनुभयो भने कसैले रोक्न सक्दैन। वास्तवमा परमेश्वरमा भरोसा गर्नेहरू, बाइबलमा भजन सङ्ग्रहमा दाउदले अर्को ठाउँ भन्छ नि, पारख गरेर हेर त परमेश्वर कति भला हुनुहुन्छ, होइन? तपाईँ नै सबैमाथि शासन गर्नुहुन्छ, पराक्रम शक्ति तपाईँकै बाहुलीमा छन्, सबैलाई उच्च पार्न र शक्ति दिन तपाईँकै हातमा बल र शक्ति छन्। अब हे हाम्रा परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ र तपाईँको महिमित नाउँको प्रशंसा गर्छौँ। बाइबलमा परमेश्वरको बारेमा, यसैयाको पत्रमा, धेरै ठाउँमा परमेश्वरको महानताको बारेमा लेखिएको छ। अनि यो एउटा खण्ड हो, तपाईँले परमेश्वरको बारेमा सत्यता देख्नुहुन्छ। अनि यी मानिसहरू जब यो परमेश्वरको, उनीहरूले त प्रकाश पाए। तपाईँले यसैया छ अध्यायमा यसैयाको प्रकाश हेर्नुभयो भने यसैया त कायल भएर एकदमै अब म खत्तम भए भन्छ नि, होइन? त्यसपछि परमेश्वरले साँच्ची नै उसलाई उद्धार गर्नुहुन्छ, त्यो सबै कुरा हामी त्यहाँ देख्दछौँ। त्यसैले तपाईँ र म वास्तवमा विश्वासी हौँ भन्ने कुरा छ, होइन? परमेश्वरले हामीलाई अन्धकारबाट छुटाउनु भयो, परमेश्वरको वचन सुन्ने मौका दिनुभयो। मलाई लाग्छ हामी सबैको जीवनमा परमेश्वरको बोलावट बाइबल अनुसार परमेश्वरले पहिला नै हामीलाई बोलाउनु भएको थियो, अनि संसारको उत्पत्तिभन्दा अगाडि चुन्नु भएको थियो, र अहिले हामी कुनै न कुनै माध्यमद्वारा सुसमाचार सुन्छौँ अनि त्यहाँदेखि विश्वास गर्छौँ अनि हामी उहाँको सङ्गतिमा आउँछौँ। यो सबै परमेश्वरको फेभर, परमेश्वरको अनुग्रह, उहाँको दया हो। हाम्रो आफ्नै कहिलेकाहीँ हामीलाई लाग्छ ए यो त जस्ट भएको जस्तो, होइन, इट्स कोइन्सिडेन्स जस्तो हो कि मैले आफैले गरेको जस्तो, तर परमेश्वरको अनुग्रह हो, त्यो कुरो हामीले बुझ्नुपर्छ। तर परमेश्वरको बारेमा जब हामीले सही प्रकारले विचार गर्न थाल्छौँ अनि हामी परमेश्वरलाई सही प्रकारले पुज्न सक्छौँ, परमेश्वर सर्वशक्तिमान र महान मात्रै हुनु नै, परमेश्वर हाम्रो प्रभु हुनुहुन्छ, पिता हुनुहुन्छ, अनि पिता भन्ने बित्तिकै छोराछोरीको लागि पिता एउटा आदरणीय, प्रेमी, दयालु, अनुग्रही, धीरजी, सहनशील एउटा व्यक्ति हुनुहुन्छ, अनि जसले आफ्नो छोराछोरीको उत्तम कुरा चाहनुहुन्छ, अनि त्यो तपाईँ र म येशु ख्रिस्टद्वारा उहाँको सम्बन्धमा आएका छौँ परमेश्वरसँग। हामीले बाइबलमा धेरै ठाउँमा यसको बारेमा पाउँदछौँ, कसरी ख्रिस्ट येशु संसारमा आउनु भएको, पापको कारणले परमेश्वरबाट टाढा भएका मानिसहरूलाई उनीहरूको पाप क्षमा गरेर उद्धार गरेर परमेश्वरको सम्बन्धमा ल्याउने कुरा हो, अनि त्यो पापको कारणले हाम्रो सम्बन्ध थिएन, येशुको रगतले पाप हटिन्छ, विश्वासद्वारा हामी शुद्ध हुन्छौँ, धर्मी हुन्छौँ, भनेको निर्दोष हुन्छौँ, परमेश्वरको सम्बन्धमा आउँछौँ। त्यस कारणले यो क्रिस्चियनिटी धर्म नभइकन सम्बन्ध हो, त्यो त दैनिक सम्बन्ध। त बाइबलमा तपाईँ र मेरो शरीर चाहिँ परमेश्वरको मन्दिर, पवित्र आत्माको मन्दिर, यो कुराहरू छन्। जबदेखि येशूलाई ग्रहण गऱ्यौँ हामीले, उहाँ हामीमा आएर बस्नुहुन्छ, अनि कतिचोटि तपाईँ र मेरो विचार यो अलि छैन। त्यही कारणले मैले अस्तिको चोटि के भन्न कोसिस गरिरहेको थिएँ भने हामी कतिचोटि प्रार्थना गरेर भए जस्तो हुँदैन, तर हाम्रो पिताको बारेमा जो सोचाइ छ कतिचोटि अलिकति कमजोर भएर होला, हामी निराश भएर हिँड्छौँ। निराश हुनु पर्दैन, किनभने परमेश्वरले जे छुट्याउनु भएको छ केही कुराले रोक्दैन, उहाँले हामीलाई साँच्ची नै आशिष दिनुहुन्छ। त्यसैले यो कुरालाई म यहाँ राख्न चाहन्छु। त्यसपछि यो पाँचवटा सोलाको बारेमा, यो चाहिँ वास्तवमा यो पाँचवटा सोला भनेको चाहिँ यो तपाईँलाई मैले यहाँ पाँचवटा सोलाहरू के हुन्, त्यो ग्रिक शब्द सोला, अनि त्यो चाहिँ पवित्र धर्मशास्त्र सोला स्क्रिप्चर, होइन, अर्को चाहिँ ख्रिस्टोस, सोला ख्रिस्टोस, येशु ख्रिस्ट मात्र, विश्वास मात्र, अनुग्रह मात्र, अनि परमेश्वरको महिमाको लागि मात्र। वास्तवमा यो कुराहरू, वास्तवमा यो प्रोटेस्टेन्ट अथवा रिफर्म भन्छ, सुधारिएको भन्ने नेपालीमा भनौँ भनेदेखि, यो रोम के भन्छ त्यसलाई, मार्टिन लुथरको पालादेखि पछाडिको कुरा हो। त्यसपछि जोन क्याल्भिन, धेरै अरू त्यस्ता थियोलोजियनहरू, स्कलरहरू बाइबलीय कुरालाई अझै क्लियर गर्ने मान्छेहरू आए, तर यो फाइभ सोलाज भन्ने कुरा चाहिँ अझै पछाडि, यो चाहिँ 19th century 20th century बढी प्रिसाइज भएर आयो। त्यसैले पाँचवटा सोला ठ्याक्कै प्रोटेस्टेन्ट सुधारका विषयमा थिएनन्, तर यिनीहरूले सुधारिएको विश्वासको राम्रो सारांशको रूपमा यो सोला, फाइभ सोलाजले चाहिँ के भन्छ त्यसलाई, समेटिन्छ। तपाईँलाई मैले सोला भनेको चाहिँ ल्याटिन शब्द भनेर भनेको थिएँ, अनि ल्याटिनमा लेखिएको, अनि त्यो चाहिँ मात्रै भन्ने अर्थ लाग्छ, ओन्ली, जस्तो ओन्ली होली बाइबल अथवा वर्ड अफ गड अथवा स्क्रिप्चर, स्क्रिप्चर ओन्ली, ख्रिस्ट ओन्ली, फेथ ओन्ली, एन्ड ग्रेस ओन्ली, एन्ड ओन्ली फर द ग्लोरी अफ गड, परमेश्वरको महिमाको लागि। वास्तवमा यो कुराले चाहिँ हाम्रो विश्वासलाई अलिकति उत्सामिल नै हो, होइन? मैले अघि सुरुमै भने मार्टिन लुथरहरूले नै गरेको त होइन, पछाडि गएर यो चाहिँ विकास गरिएको हो, अनि त्यो चाहिँ मैले यसलाई यहाँनिर दोहोऱ्याएँ। 19औं र 20औं शताब्दीमा बिस्तारै यी पाँच कुराहरूको सारांश, यसलाई सुधारिँदै धर्मशास्त्रको संक्षिप्त संस्करण बन्यो। यो यसले चाहिँ परमेश्वरको वचनमा भएको कतिवटा महत्त्वपूर्ण विषयहरूलाई सिकाउने यो चाहिँ एउटा माध्यम बन्यो। अनि रिफर्म फेथ भन्छ, जुन चाहिँ मार्टिन लुथर पछाडिको, हामीले नेपालीमा सुधारिएको विश्वास भन्दा हुन्छ, त्यसले चाहिँ यस यस यो रिफर्म फेथमा चाहिँ यसले राम्रोसँग सुसमाचारलाई, धर्मशास्त्रलाई बताउनलाई, हामीलाई बुझाउनलाई मद्दत गर्छ। हजुर, वास्तवमा यो पाँचवटा यी कुराहरूले सम्पूर्णै सुसमाचार यसमा आउँछ भन्ने कुरा होइन, तर यी पाँचवटा कुराहरू बाइबलमा महत्त्वपूर्ण छन्। अनि यसमा सबभन्दा महत्त्वपूर्ण चाहिँ परमेश्वरको वचन र येशु ख्रिस्ट, सबै कुराको केन्द्र चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा होइन, त्यो त्यो चाहिँ यो सोलाले चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हामीलाई बताउँदछ। जस्तो मान्छेको उद्धार चाहिँ सित्तैमा अनुग्रहबाट, अनुग्रह भनेको जहिले पनि के बुझ्नु पऱ्यो भने परमेश्वरबाट आउने सहायता, दया, उहाँले सित्तै गर्ने कुरा, हामीले कमाउनु परेन तर विश्वास चाहिँ गर्नु पऱ्यो, उहाँमा भरोसा राख्नु पऱ्यो, होइन? अर्को कुरा चाहिँ येशु ख्रिस्ट चाहिँ हरेक कुराको सेन्टर हुनुपर्छ, एभ्रिथिङ इज जिजस क्राइस्ट। हामी भिजन भन्छौँ नि, चर्चको भिजन भन्छौँ, दर्शन भन्छौँ, वास्तवमा दर्शन चाहिँ जिजस क्राइस्ट, हि इज द चर्च। हाम्रो मण्डली चाहिँ येशु ख्रिस्ट कस्तो हुनुहुन्थ्यो त्यस्तो हुनुपर्छ। आज मण्डलीले चाहिँ येशुलाई प्रतिनिधित्व गर्नुपर्छ, उहाँले कसरी प्रेम गर्नुभयो, कसरी दया गर्नुभयो, कसरी क्षमा गर्नुभयो, कसरी मान्छेलाई सहयोग पुर्याउनु भयो, द्याट्स जिजस क्राइस्ट इज द सेन्टर अफ द चर्च, हि इज द हेड, होइन? उहाँ चाहिँ शिर हुनुहुन्छ। त्यही कुरो चाहिँ हामीले बुझ्नुपर्छ। यी पाँचवटा सोलाले चाहिँ त्यो मद्दत गर्दछ, उद्धार, अनुग्रह, परमेश्वरको अनुग्रहमा होइन, अनि परमेश्वरको महिमाको लागि चाहिँ हाम्रो जीवन, अनि येशु प्रभुको सबै कार्य, मानिसको उद्धार, पाप क्षमा, यो सबै कुराको सेन्टर चाहिँ फेरि परमेश्वरको महिमा हो। To glorify God is the number one purpose of everything. यो कुरो कतिचोटि हाम्रो दिमागमा नघुसेको हुनाले हामी आफैलाई महिमा गरेर हिँड्छौँ। तपाईँहरू मेरो दिमागमा बिहानदेखि बेलुकासम्म जब हामीले ठिक खालको परमेश्वरलाई चिन्न थाल्छौँ नि, उहाँको महिमा, किन उहाँले त हामीलाई त यस्तो माया गर्नुहुन्छ, यस्तो प्रेम गर्नुहुन्छ कि हामी कल्पना पनि गर्न सक्दैनौँ। त्यस कारण मिनट मिनट हामी उहाँलाई महिमा दिन सक्छौँ, होइन? सो यो फाइभ सोलासले चाहिँ हामीलाई यी सबै कुरामा सन्तुलित प्रकारले चल्नलाई मद्दत गर्दछ। हामीले कसरी जिउने भन्ने कुरामा यसले राम्रो गाइड दिँदछ। अब तपाईँलाई मैले सोला स्क्रिप्चर, यो चाहिँ पहिलो है, मैले अघि तपाईँलाई भनिसकेँ, परमेश्वरको वचन, येशु प्रभु, विश्वास, अनुग्रह र परमेश्वरको महिमाको लागि। सो सोला स्क्रिप्चरा, यो चाहिँ ल्याटिनमा, अनि यहाँनिर त्यसको मतलब चाहिँ वचन मात्र, धर्मशास्त्र के अरे आधार, धर्मशास्त्र यो चाहिँ धर्मशास्त्र, धर्मशास्त्र धर्मशास्त्रमा आधारित हुनुपर्छ। परमेश्वरको वचन चाहिँ त्यसको मेन वचन के छ त्यसको आधारमा हुनुपर्छ। परमेश्वरको यो चाहिँ परमेश्वरको वचन चाहिँ जीवित वचन हो। वास्तवमा परमेश्वरको वचनको बारेमा येशु प्रभु आफैले भन्नुभएको छ, एउटा कमा पनि यताउता हुँदैन। अर्को कुरो, स्वर्ग र पृथ्वी टलेर जान्छ, येशुले नै भन्नुभएको, तर उहाँको वचन ढल्दैन। अनि तपाईँ र म जुन पढ्दैछौँ यो परमेश्वरको वचन हो, त्यही कारण यो वचनमा जे लेखेको छ तपाईँ र मलाई निश्चय हुनुपर्छ कि यो चाहिँ अटल छ। त्यो कुरो हामी हरेक विश्वासीले बुझ्नुपर्छ। परमेश्वरको जीवनदायी वचनले हामीलाई उहाँको उद्धार प्रकट गर्दछ, परमेश्वरले दिने उद्धार हामीलाई त्यसले देखाउँदछ, हामीलाई विश्वास र पश्चातापन डोर्याउँछ परमेश्वरको वचनद्वारा नै। वास्तवमा रोमी 10:17 विश्वास सुनाइबाट आउँछ, सुनाइ परमेश्वरको वचनबाट आउँछ भनेर हामी त्यहाँ पढ्दछौँ। अनि विश्वासले चाहिँ हामीलाई उद्धार गर्दछ, होइन? हाम्रो उद्धार चाहिँ विश्वासद्वारा हुन्छ, तर विश्वासभन्दा पहिला वचन सुन्नु पऱ्यो। त्यसैले वचनले नै हामीलाई पश्चातापमा डोराउँछ। हामी कुनै समय अन्धकारमा थियौँ, त्यो चाहिँ एफिसी 2:1-2 पनि छ, तर अहिले हामी प्रभुमा ज्योति भएका छौँ। एफिसी 5:8 सैतानले अविश्वासीको मनलाई अन्धो पार्दछ, अनि तिनीहरूले ख्रिस्टको महिमाको सुसमाचारको ज्योति देख्न सक्दैन। तपाईँलाई म यी पदहरू पढ्छु। तैपनि अन्धकारबाट ज्योति चम्काउन आज्ञा दिनुहुने परमेश्वर हाम्रो हृदयमा चम्कनु भएको छ, होइन? चम्कनुहुन्छ, हामीलाई येशु ख्रिस्टको मुखमा परमेश्वरको महिमाको ज्योति दिनुहुन्छ। यो पदहरू सरस्वती तपाईँलाई म पढ्न चाहन्छु। रोमी 5:8 के अरे एफिसी हामी अघि हेर्दै थियौँ, किनकि एकपल्ट तिमीहरू अन्धकारमा थियो, तर अब प्रभुमा तिमीहरू उज्यालो भयो। ज्योतिका सन्तान चाहिँ हिँड्डुल गर। अर्को चाहिँ दोस्रो कोरिन्थी 4:4 तिनीहरूका विषयमा भनौँ भने ख्रिस्ट जो परमेश्वरको रूप हुनुहुन्छ उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले विश्वासीहरूको समझलाई अन्धो तुलाइदिएको हुन्छ। यहाँनिर एउटा पोइन्ट यसमा के हो भनेदेखि, विश्वास नगरेको संसार भन्ने बित्तिकै धेरै कुरा बुझ्नुपर्छ। एउटा संसारको चलन, एउटा चाहिँ संसार एउटा भौगोलिक ठाउँ, अर्को संसार चाहिँ विश्वास नगरेको मान्छे। सो विश्वास नगरेको मान्छेको चाहिँ यो वचन अनुसार उनीहरूले परमेश्वरको सुसमाचार, परमेश्वरको वचन नबुझोस् भनेर संसारको देव भनेको चाहिँ छौँडाहरू अथवा शैतानका गणहरू, त्यसले चाहिँ त्यो विश्वास नगरेकाहरूको समझ, उसको विचारलाई चाहिँ अन्धो बनाएको हुन्छ, पट्टी लगाएको हुन्छ भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यस कारणले परमेश्वरको वचन सुन्नलाई हामीले प्रार्थना गरेको हुनुपर्छ। तपाईँलाई अर्को पद मैले त्यहाँ गरेको थिएँ, अर्को पद चाहिँ 2:6 अन्धकारमा ज्योति चम्कोस् भन्ने जुन आज्ञा प्रभुले गर्नुभएको छ, गर्नुहुने परमेश्वरले ख्रिस्टको अनुहारमा देखिएको परमेश्वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनु भयो। सो परमेश्वरले सधैँ उहाँको आत्माद्वारा वचनको काम हामी जो विश्वास गरेका छौँ हाम्रो जीवनमा गरिराख्नुहुन्छ। पवित्र आत्मा परमेश्वरको वचन पवित्र आत्माको शक्तिले परमेश्वरको वचन हाम्रो जीवनमा लगाउनुहुन्छ, अथवा परमेश्वरको वचन चाहिँ पवित्र आत्माको प्रेरणाबाट अनि उहाँका प्रेरितहरूद्वारा लेखेको धर्मशास्त्रको बारेमा विचार गर्दाखेरि, होइन? अनि यहाँनिर तपाईँलाई मैले हिब्रु 3:7 पढ्दै, यसकारण पवित्र आत्मा भन्नुहुन्छ आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने उजाड स्थानमा परीक्षाको समयमा विद्रोहको दिनमा गरे जस्तो आफ्नो हृदयमा कठोर नपार। किन परमेश्वरको वचन सुन्दाखेरि चाहिँ हामीले आफैलाई कठोर पार्नु हुँदैन भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसपछि अर्को परमेश्वरको वचन सम्बन्धी अर्को पद तपाईँलाई म 2 तिमोथी 3:15 तिमी बाल्यकालदेखि पवित्र धर्मशास्त्रसँग परिचित छौ जसले ख्रिस्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ। त्यसैले यहाँनिर परमेश्वरको धर्मशास्त्र हामीले के हेरिरहेछौँ अहिले, 16 स्क्रिप्चर। परमेश्वरको धर्मशास्त्र चाहिँ महत्त्वपूर्ण हो, ओन्ली स्क्रिप्चर, द्याट्स द वे, त्यो तरिकाबाट हामीले परमेश्वरलाई चिन्छौँ। यहाँनिर के छ, मुक्तिको निम्ति, ख्रिस्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति हामीलाई शिक्षा दिने चाहिँ परमेश्वरको वचन हो, होइन? त्यो कुरा हामी यहाँ देख्दछौँ यसमा। त्यसपछि यहाँ अर्को 2 तिमोथी 3:16-17 सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट आएको हो र यो सिकाउनलाई, अर्थ दिनलाई, सच्याउनलाई, धार्मिकताको तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण भएको होस्। अर्को चाहिँ तपाईँलाई मैले यसैया 8 को 20 मा व्यवस्था र गवाई कहाँ जा व्यवस्था र गवाई कहाँ जाओ यदि तिमीहरू यस वचन अनुसार बोलेनन् भने तिमीहरूसित बिहानको मिरमिरे उज्यालो पनि छैन। यहाँनिर मैले के लेख्न खोजेको मैले थाहा पाइनँ, एनिवे तर यहाँनिर त्यही परमेश्वरको वचनको बारेमा व्यवस्था र गवाई कहाँ जाओ यदि तिमीहरू यस वचन अनुसार बोलेनन् भने तिनीसित बिहानको मिरमिरे उज्यालो पनि छैन। त्यस कारणले परमेश्वरको वचनद्वारा परमेश्वर बोल्नुहुन्छ भन्ने कुरा हो। अनि तपाईँलाई मैले अर्को वेन वी डोन्ट ह्याभ द टाइम हियर अर्को अर्को चाहिँ यहाँनिर दोस्रो सोलास सोलोस ख्रिस्टोस अनि त्यो चाहिँ ख्रिस्ट मात्र जस्तो भनिन्छ नि विश्वासद्वारा अनुग्रहबाट येशु ख्रिस्टमा मात्र उद्धार पाइन्छ जुन चाहिँ परमेश्वरको वचनले हामीलाई अगुवाई गर्नुहुन्छ अनि हाम्रो उद्धारद्वारा परमेश्वरको महिमा हुन्छ। त्यो पाँचवटै कुरा त्यहाँ हामी भन्दछौँ। यहाँनिर चाहिँ धर्मशास्त्र ख्रिस्ट केन्द्रित हुनुपर्छ, मुख्य बाइबलको कुरा परमेश्वरको वचनको कुरा त्यसको केन्द्र चाहिँ येशु प्रभु हुनुहुन्छ। हामीले धर्मशास्त्रले सिकाएको हरेक कुरामा विश्वास गर्नुपर्छ किनभने यो परमेश्वरको वचन हो। अनि तपाईँलाई मैले येशु ख्रिस्टको बारेमा कुरा गर्दाखेरि योहन्ना 14 छ, येशुले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पिता कहाँ आउनु सक्दैन। त्यस कारणले येशु ख्रिस्ट मुख्य हुनुहुन्छ। अर्को कुरा एफएसी 2:20 त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ र ख्रिस्ट आफै चाहिँ मुख्य कुनै ढुङ्गो हुनुहुन्छ। त्यस कारणले वास्तवमा परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थकर्ता येशु ख्रिस्ट हुनुहुन्छ, उहाँ मात्रै उद्धारकर्ता हुनुहुन्छ, होइन। अर्को योहन्ना 8:47 छ, परमेश्वरका सन्तानले त परमेश्वरकै कुरा सुन्छन् तर तिमीहरू चाहिँ परमेश्वरका सन्तान नभएको हुनाले उहाँको कुरा सुन्दैनौ। यो योहन्ना 8:47 येशु प्रभुले त्यो विश्वास नगर्ने यहुदीहरूलाई भन्दै हुनुहुन्छ र परमेश्वरको सन्तानले चाहिँ परमेश्वरको कुरा सुन्दछ भन्ने, होइन। अनि अर्को कुरा चाहिँ योहन्ना 5:39 परमेश्वरको धर्मशास्त्रले येशुको गवाही दिएको छ, तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी ठान्दछौ, येशु प्रभुले ती यहुदीहरूलाई भन्दै हुनुहुन्छ। अनि यहाँ भन्नुहुन्छ मेरो विषयमा गवाही दिने यिनै धर्मशास्त्र हुन्, अनि येशु प्रभुको बारेमा चाहिँ धर्मशास्त्रले गवाही दिन्छ। हामी अर्को सोला फाइट भन्छ के अरे, त्यो चाहिँ विश्वासद्वारा मात्र उद्धार पाइन्छ, विश्वासद्वारा मात्र। धर्मशास्त्र विश्वासमा आधारित हुनुपर्छ, विश्वास बिना परमेश्वरलाई खुसी पार्न असम्भव छ। अनि हिब्रु 11:6 त्यही कुरो लेखेको छ, बिना विश्वास परमेश्वरलाई प्रसन्न पार्न सकिँदैन। अनि भिखारीको रित्तो हात जस्तै ख्रिस्टलाई ग्रहण गर्न विश्वास पनि पहिला हुनुपर्छ। विश्वास बिना चाहिँ हामीले प्रभुलाई ग्रहण गर्न सक्दैनौँ। विश्वासद्वारा हामी परमेश्वरमा भरोसा गर्छौँ, जसले हाम्रो निम्ति जुन प्रतिज्ञा गर्नुभएको छ उहाँले चाहिँ त्यो पुरा गर्नुहुन्छ भन्ने हामीले उहाँमा विश्वास गर्नुपर्छ र उहाँले पुरा गर्न सक्नुहुन्छ भन्ने कुरा पनि हामीले मान्नुपर्छ। अनि त्यो कुरा तपाईँलाई मैले रोमी 4 यहाँनिर कहाँनिर पुग्यो, विश्वास। पहिला रोमी 3:28 हामी हेर्छौँ, यसकारण व्यवस्थाका कर्महरूको पालन बिना विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भने हामी ठान्दछौँ। विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ। अनि यसैया 7:9 यस्तो लेखिएको छ, इफ्राइमको शिर त सामरिया हो र सामरियाको शिर चाहिँ रमल्या हो, रमल्याको छोरो मात्र नै हो। यदि तिमीहरू आफ्नो विश्वासमा स्थिर रह्यो भने तिमीहरू खडा रहन सक्नेछौ। विश्वासमा स्थिर नरहेसम्म खडा रहन सकिँदैन भन्ने कुरा त्यो विश्वासको बारेमा त्यहाँ लेखिएको छ। अनि तपाईँलाई मैले अर्को अनुग्रहको बारेमा हामी हेर्छौँ, अनुग्रहको बारेमा अनुग्रह त्यसपछि वान मोर के डिड वी अलरेडी सी दिस राइट, अनुग्रहको बारेमा हेरिसके होइन, मसँग यति धेरै यहाँ त्यो पदहरू छ कि के भने एनिवे अनुग्रहको बारेमा धर्मशास्त्र अनुग्रह संतृप्त हुनुपर्छ भन्नु खोजेको चाहिँ धर्मशास्त्रमा अनुग्रहको बारेमा प्रशस्त पारेछ, मेरो अनुवाद चाहिँ बिग्रेछ। यदि हामी विश्वासद्वारा बचाएका छौँ भने हामी कामद्वारा मात्र होइन तर अनुग्रहद्वारा मात्र मुक्ति पाउँछौँ। रोमी यो 11:6 त्यही कुरो लेखेको छ, अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्र त अनुग्रह अझ अनुग्रह नै रहने थिएन। अनुग्रहबाट मात्र हो भने चाहिँ यो कर्म, अनुग्रह अनुग्रह हुनलाई चाहिँ यसमा कुनै पनि काम जोडिनु पर्दैन भन्न खोजेको कुरा चाहिँ त्यो। त्यस कारणले परमेश्वरको अनुग्रह भन्ने बित्तिकै त्यो सित्तैमा हुने कुरा हो। अर्को कुरा, अनुग्रह के परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ, क्रोध गर्नमा ढिलो, अति करुणामय हुनुहुन्छ। परमेश्वर अनुग्रही हुनुहुन्छ होइन, परमेश्वरको अनुग्रह ख्रिस्टमा निहित छ र उहाँले मात्र तिनीहरूलाई बचाउनु हुने अनुग्रह दिनुहुन्छ जसलाई पिताले आफ्नो दयामा कृपा गर्नुहुन्छ। भजन सङ्ग्रह 103:13 हेर्नुभयो भने परमेश्वर दयालु र कृपालु हुनुहुन्छ भन्ने कुरा हामी त्यहाँ देख्दछौँ। सायद मैले यहाँ लेखेको छु, एउटा बुबा आफ्ना छोरा छोरीसँग जति दयालु हुन्छ आफ्नो आदर गर्नेहरूसँग परमप्रभु त्यति नै दयालु हुनुहुन्छ। त्यो कुरो चाहिँ हामी त्यहाँ देख्दछौँ। त्यस्तै अनुग्रह परमेश्वरको उद्धारको स्वभाव हो जसद्वारा उहाँले हामीलाई असल कुराहरूद्वारा सुसज्जित पार्नुहुन्छ जसको लागि हामी योग्य छैनौँ। परमेश्वरबाट हामीले प्राप्त गर्ने हरेक कुरा अनुग्रहद्वारा आउँछ। हाम्रो दैनिक रोटीदेखि हाम्रो अन्तिम दिनमा हुने ख्रिस्टमा हुने पुनरुत्थानसम्म सबै परमेश्वरमा भरोसा गरेर हामीले जिउनुपर्छ, उहाँको अनुग्रहबाट आउँछ भन्ने कुरा चाहिँ हामीले देख्दछौँ। अर्को एउटा, अनि परमेश्वरको अनुग्रह ख्रिस्टमा निहित छ र उहाँले मात्र तिनीहरूलाई बचाउनु हुनेछ, अनुग्रह दिनुहुन्छ जसलाई पिताले आफ्नो दयामा कृपा गर्नुहुन्छ, जुन चाहिँ हामीले भर्खरै हेऱ्यौँ। पवित्र आत्माले हामीलाई धर्मशास्त्रमा का कुराहरू सिकाउनुहुन्छ, त्यो हामीले हेऱ्यौँ। अन्तिम यो चाहिँ परमेश्वरको महिमाको लागि मात्र, सोली डियो ग्लोरिया भन्दो रहेछ ल्याटिनमा। धर्मशास्त्र परमेश्वरको प्रभुत्वमा हुनुपर्छ, त्रिएकता तीन व्यक्तिमध्ये त्रिएक परमेश्वरको कुरा हो। प्रत्येकले हामीलाई सामञ्जस्यपूर्ण एकतामा यसरी बचाउनुहुन्छ जसले तिनै ईश्वरीय व्यक्तिहरूको उपासना गर्न डोर्याउँछ भनेको मतलब हामी यहाँ हेर्छौँ अनुग्रहमा पुत्रसँग प्रेममा पितासित र शक्तिमा पवित्र आत्माको सान्त्वनासित जस्तो पिताले हामीलाई प्रेम गर्नुहुन्छ येशू प्रभुले हामीलाई अनुग्रह गर्नुहुन्छ पवित्र आत्माले पिता र पुत्रको सबै कुरा हामीमा कार्य रूपमा ल्याउनुहुन्छ हामीमा जिउनुहुन्छ र हामीलाई ख्रिस्टसँगै जिउनलाई सहायता गर्नुहुन्छ तपाईँलाई मैले एक दुईवटा पद पढेर सिद्धाउँछु येशू प्रभु ख्रिस्टको अनुग्रह प्रभु येशू ख्रिस्टको अनुग्रह परमेश्वरको प्रेम पवित्र आत्माको संगति तिमीहरू सबैसँग रहन् भनेर यो पावलले यो के भन्छ बेनिडिक्सन अन्तिममा दोस्रो कुरन्थी 13:14 यसरी भनेका छन् अर्को यसकारण चाहे तिमीहरू खाओ अथवा पियो वा तिमीहरू जेसुकै गर सबै परमेश्वरको महिमाको निम्ति गर अर्को शब्दमा पावलले कुरन्थका विश्वासीहरूलाई 1 कुरन्थी 10:31 के भन्छन् हामीले जेसुकै गरे पनि परमेश्वरको महिमाको लागि गर्नुपर्छ हाम्रो जीवनमा परमेश्वरको महिमा नै मुख्य लक्ष्य हुनुपर्छ अघि एउटा प्रश्न त्यो हाम्रो क्रिस्चियन वर्ल्ड भ्यूको बारेमा हामीले गरेको थियौँ कि हरेक विश्वासीहरूले विश्वास नगरेकाहरूलाई येशू ख्रिस्टको वचन बाँड्ने जिम्मेवारी छ कि छैन भन्ने प्रश्न हामीले मानिसहरूलाई किन येशूको सुसमाचार बाँड्दछौँ भने त्यसले उनीहरूलाई बचाउँछ र परमेश्वरमा त्यसले महिमा ल्याउँदछ रोमी 12:36 यस्तो लेखेको छ किनकि सबै थोक उहाँबाट उहाँद्वारा उहाँकै निम्ति हुन् उहाँलाई नै सदा सर्वदा महिमा होस् जति कुराहरू बनाइएका छन् उहाँको निम्ति बनाइएको वास्तवमा यो कन्सेप्ट हामीलाई कहिलेकाहीँ त्यति याद हुँदैन तर हाम्रो सृष्टि परमेश्वरले आफ्नो महिमाको लागि बनाउनु भयो अनि उहाँकै निम्ति हामीलाई चलाउनु छ हामीले सबै कुराहरू पिता परमेश्वरलाई धन्यवाद दिएर प्रभु येशू ख्रीष्टको नाउँमा गर्नुपर्छ कलसी 3:17 यो कुरो लेखेको छ हामी आत्माद्वारा जिउँछौँ र आत्माको साथमा चलिरहन्छौँ गलाती 5:25 आत्माको साथमा चल्नुपर्छ अनि वास्तवमा गलाती 5:16 तपाईँले हेर्नुभयो भने शारीरिक कुराहरू पुरा नगर्ने हो भने आत्माद्वारा हिँड्नु पर्यो जसले गर्दा पापहरू चाहिँ हाम्रो जीवनमा हुँदैन यदि हामी परमेश्वरको महिमामा जिउनु हो भने हामीले पवित्र आत्माले बोल्नु हुने उहाँको वचन सुन्नुपर्छ ख्रिस्टमा मात्र विश्वास गरेर परमेश्वरको अनुग्रह प्राप्त हुन्छ सबै परमेश्वरको महिमाको लागि हो त्यस कारणले हाम्रो जीवनमा परमेश्वरको महिमा नै सबभन्दा मुख्य लक्ष्य हुनुपर्दछ कलसी 3:17 अघि मैले भन्दै थिएँ कुरा वा काममा जे गर्छौँ सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाउँमा गर अन्तिम कुरा अन्तमा 5:16 सुधारिएको धर्मशास्त्रको सारांश मात्र होइनन् तिनीहरूले सुसमाचारको रक्षा र स्पष्टता पार्दछन् विश्वासी संसारमाथि मित्रवत आक्रमण गर्छन् विश्वासीहरूलाई र संसारका मानिसहरूलाई चाहिँ यो कुराले चाहिँ हामीलाई एउटा राम्रो प्रकारले निर्देशन दिन्छ भन्न खोजेको ख्रिस्टका शत्रुहरूलाई उहाँका मित्रहरूमा रूपान्तरण गर्दछन् जो ख्रिस्टमा विश्वास गरेका हुँदैनन् उनीहरू वास्तवमा मानिसहरू तपाईँले उत्पत्ति 3:15 हेर्नुभयो भने जब सैतानले मानिसहरूलाई छल्दछन् नि तिनीहरू चाहिँ परमेश्वरको शत्रु हुन पुग्दछन् होइन परमेश्वरको ठिक विद्रोही हुन पुग्दछन् त्यस कारणले त्यही कुरा यहाँ भन्न खोजेको हो सोलाहरूमा शब्द मात्र महत्त्वपूर्ण छ सुसमाचार र मसीह जीवनको परमेश्वर केन्द्रित चरित्रलाई एक्लैले सुरक्षित राख्छ साँचो धर्मशास्त्र विश्वास र जीवनको विषयमा भन्नै पर्ने सबै कुरा यी 5:16 बताउँदैन तर यिनीहरू हामीलाई सही मार्गमा डोर्याउन एउटा राम्रो सुरुवात र स्पष्ट मार्ग निर्देशन चाहिँ हुन् वास्तवमा तपाईँलाई मैले सुरु गर्दाखेरि भनेको कुरा सम्झाएर म सिद्धाउन चाहन्छु यो 5:16 भन्दाखेरि चाहिँ वास्तवमा यो परमेश्वरको वचन उद्धार परमेश्वरको बारेमा मुक्तिको बारेमा यी सबै कुरामा यसले हामीलाई ज्ञान दिन्छ अनि यसलाई राम्रोसँग बुझ्ने, मैले तपाईँलाई छोटकरीमा गर्ने प्रयास गरेँ। वास्तवमा एउटा शब्द जुन छ परमेश्वरको वचन, त्यसलाई छुट्टै सर्मन, अर्को चाहिँ येशु प्रभु, त्यसको बारेमा छुट्टै सर्मन। हामीले धेरै येशु प्रभु बारेमा त जहिले पनि हामीले अध्ययन गरेर सिद्धिँदैन। अनुग्रह, अनि त्यसपछि यो परमेश्वरको महिमाको लागि गर्ने, विश्वासद्वारा मात्र उद्धार, अनि त्यो विश्वासको बारेमा पनि हामीले धेरै कुरा अध्ययन गर्न सक्छौँ। मलाई आशा छ तपाईँलाई यो कुराहरूबाट केही उत्साह